यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछाने बीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी संचालनका विषयमा छलफल। आत्मदाह प्रयासका क्रममा निधन भएका मुगुका गणेश नेपालीको घटनाको विषयलाई लिएर सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्ष बीच नौ बुधे सहमति। आवश्यक प्रक्रिया पूरा गरेर सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने सम्बन्धित विभागीय मन्त्रीहरूको प्रतिबद्धता। खाल्डोमा जमेको पानीमा डुबेर सिराहा जिल्लामा एकै परिवारका तीनजना बाल बालिकाको मृत्यु। र हर्मुज जलमार्गको विषयमा अमेरिका र इरान बीचको गतिरोध उत्कर्षमा इरानका प्रमुख शहरहरूमा अमेरिकाद्वारा हवाई आक्रमण।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी संचालनका विषयमा छलफल भएको छ। हिजो उहाँहरूबीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको हो। पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछाने बीचको भेटघाट नियमित हो। रासोपाले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने तयारी पनि थालेको। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडा स्तरसम्म द्रुततर एवं प्रभावकारी बनाउनेतर्फ केन्द्रित गरेको छ। असार 7 गतेदेखि 12 गतेसम्म चितवनमा आयोजित प्रथम महाधिवेशनपछि बलियो सांगठनिक आत्मबल लिएर फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व र कार्यकर्ता पंक्ति सांगठनिक पुनर्जागरणमा जुटेको हो। प्रतिनिधि सभाको पहिलो दल रासोपाले महाधिवेशनमा देशको आर्थिक विकास र सुशासनका लागि आगामी रणनीतिक कार्यदिशा सहित समग्र रूपान्तरणका मुद्दामा विमर्श गरेको छ। महाधिवेशनमा पारित दस्तावेजमा राजनीतिक स्थायित्व र सुशासनको मार्गचित्र पनि प्रस्तुत गरिएको छ। गृहमन्त्री सुदन गुरूङ सहित मन्त्रीहरूको टोलीले हिजो भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्नुभएको छ। मन्त्री गुरूङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नु भएको थियो। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपूर्जा दिएपछि आगामी दिनमा कसैले पनि औंला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। सुकुम्बासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उहाँले सरकारले सुकुम्बासीको दिगो समाधान गर्ने गरी काम गरिरहेको बताउनुभयो। उहाँले सुकुम्बासीका नाममा कसैलाई पनि राजनीति नगर्न पनि आग्रह गर्नुभयो। उहाँहरूले सुकुम्बासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापन बारे, सरकारको तयारी बारे अवगत गराउनु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरीबोट स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको हो। यसै सन्दर्भमा गृहमन्त्री सुदन गुरूङले वास्तविक सुकुम्बासीको व्यवस्थापन सरकारले गर्ने बताउनु भएको छ। उहाँले होल्डिङ सेन्टरमा रहेका बाल बालिकालाई विद्यालय जान सवारी साधनको व्यवस्था गरिने, खानाको व्यवस्था पनि हुने र सरकारले सबै समस्या समाधान गर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेलले बाल बालिकालाई विद्यालय जान सवारी साधनको व्यवस्था गरिएको बताउँदै पढ्नका लागि आवश्यक पाठ्य पुस्तक सबै व्यवस्थापन गरिने पनि बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले होल्डिङ सेन्टरमा बस्नेका लागि चिकित्सक सहितको टोलीले स्वास्थ्य परीक्षण गर्ने बताउँदै दीर्घ रोगीका आवश्यक औषधि पनि व्यवस्था हुने बताउनुभयो। आत्मदाहको प्रयासपछि वीर अस्पतालको बन युनिटमा उपचारका क्रममा निधन हुनुभएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्षबीच नौबुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिले गठन भएको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति पनि भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढ़ाउने भएको छ। घटना भएको दिन घटनास्थलमा कार्यक्षेत्रमा खटिएका काठमाडौँ महानगर प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्ब गर्न काठमाडौँ महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयबाट लेखी पठाइने र छानबिन समितिको प्रतिवेदन तथा सिफारिशका आधारमा थप निर्णय गरिने उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारीको सुनिश्चितता गर्ने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्ने जनाइएको छ। सहमतिमा मृतकको आश्रित परिवारलाई राहत स्वरूप उपयुक्त रकम उपलब्ध गराउने, अन्तिम संस्कार तथा काठमाडौँमा काजक्रिया सम्बन्धी सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्ने, सब बुझ्ने, पोस्टमार्टम लगायतका कानूनी प्रक्रियामा सहजीकरण गर्ने तथा मृतकका एका घरका आफन्तको यातायात, बसोबास र काजक्रिया अवधिको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने व्यवस्था गरिएको छ। त्यसै गरी पीड़ित परिवारका एका घरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत गरिने सहमति पत्रमा उल्लेख गरिएको छ। सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिले तथा पीड़ित पक्षबाट मृतकका परिवारका सदस्य तथा वार्ता समितिका प्रतिनिधिहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सिराहा जिल्लामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका 3 जना बाल बालिकाको ज्यान गएको छ। गोलबजार नगरपालिका स्थित पुरानो चोक चोहरबामा डुबेर एकै परिवारका 3 बाल बालिकाको ज्यान गएको हो। प्रहरीका अनुसार चोहरबा स्थित पशुहाट बजारमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय आवास शेखा 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षीय छोरी रुबिना खातुन र 7 वर्षीय छोरा साइफुल शेख नुहाउने क्रममा डुबेका थिए। घटनापछि स्थानीयवासी तथा सुरक्षा कर्मीले बाल बालिकाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले सबै सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो। कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दलसहित सरकारवाला निकाय जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष 3 महिने देशव्यापी डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको साउन भदौ र असोज महिनाभर अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै 753 स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाका अनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेंगू रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागिता मार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेकाले यो वर्ष पनि 3 महिने देशव्यापी अभियान सञ्चालन गर्न लागि हो। उत्पादित वस्तुहरूको बजारीकरणमा समस्या हटेसँगै डडेलधुराका किसानहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा बजारीकरणको समस्याले खेतबारीमा नै तरकारीहरू कुहिने र खेर जाने गरेकोमा अहिले स्थानीय तहले खेतको बीचमा कृषि सड़क निर्माण र ढुवानीको व्यवस्था गरेसँगै सहज भएको किसानहरू बताउँछन्। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
किसानहरूले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारीकरणका लागि केही कुरामा सहजता पनि हुँदै आएको छ। कतिपय ठाउँमा उत्पादन भए बजार नहुने समस्या छ भने कतिपय ठाउँमा उत्पादन भए खेतबाटै ढुवानी हुने गरेको देखिन्छ। कृषि क्षेत्रका थुप्रै चुनौतीहरूबाट बस्न सकिए बिक्री गर्न समस्या नभएको आलितालका कृषक रमेश बोहरा बताउनुहुन्छ। कृषि उत्पादनका लागि कतिपय स्थानीय तहहरूले पकेट क्षेत्रका रूपमा समेत उत्पादनलाई जोड़ दिँदै आएका छन्। डडेलधुरा सदरमुकाममा रहेको अमरगढ़ी नगरपालिकासँग जोड़िएको भागेश्वर गाउँपालिका जिल्लाकै कृषि नमूना स्थानीय तहका रूपमा रहेको छ। विगतमा सरकारी तथा गैर सरकारी क्षेत्रले व्यावसायिक कृषिको अभियान समेत यसै क्षेत्रबाट शुरू गरेका थिए। अहिले पनि उक्त क्षेत्रमा गरिने कृषिले परिवार धान्न सहज भएको छ। गाउँकै बीचमा सड़क बनेपछि दिनहुँ गाड़ीहरू खेतमै आउने हुँदा 8 रोपनीको जमीनमा गरिएको कृषिले 8 जनाको परिवार धान्न सहज बनेको भागेश्वर 4 लाखम कि शारदा भट्टराई बताउनुहुन्छ।
आयो आफ्नै घर नजिक। हामी सबै कृषि आबद्धमै छौँ। हाम्रो घर परिवारमा 8 जनाको परिवार छौँ। हामी सबै यसै कृषिबाटै खान्छौँ। वन्यजन्तुसँग बचाउन सकियो भने, रोगबाट बचाउन सकियो भने उत्पादन हुन्छ।
अहिले बेमौसमी साग तरकारीको उत्पादनमा किसानहरू व्यस्त देखिन्छन्। यहाँको उत्पादन जिल्ला सदरमुकाम बागबजार तथा सुदूरपश्चिमका तराईका जिल्लामा निर्यात हुने गरेको छ। यो समयमा वर्षातका कारण तराईमा पानी जम्ने र डुवान हुने हुँदा पहाड़को उत्पादनले बजार पाउन थालेको हो। किसानहरूले उत्पादन गरेका कृषि उपज वस्तुहरू खेतबारीमै कुहिने, मूल्य नपाउने, बजार खोज्न समस्या हुने विगतका समस्याहरूलाई समाधान गर्न स्थानीय तहले खेतको बीचमा कृषि सड़कको निर्माण तथा ढुवानीका लागि सहजता गरिरहेको भागेश्वर गाउँपालिका कृषि विकास शाखा प्रमुख दानसिंह विष्ट बताउनुहुन्छ।
भागेश्वर गाउँपालिकामा उत्पादक गरेको वस्तुहरू सकभर जिल्लाका व्यापारीहरू खेतबारीमा आएर किनेर लग्ने गरेका छन् भने अधिकांश किसानहरूले उत्पादन गरेको वस्तुहरू राम्रो मूल्य पाएको हुनाले आफ्नै भाडा लिएर गाडी खेतमै लगेर पनि जिल्लासम्म ढुवानी गरेर बिक्री वितरण गरिएका छन् भने किसानले सम्पर्क गरे
कृषकले उत्पादनका लागि दिने समय समेत ढुवानी तथा उत्पादन पछिको चिन्तामा लाग्ने समस्यालाई पनि समाधान गरिदिने हो भने कृषि क्षेत्रका विभिन्न चुनौतीहरू मध्येको बजारीकरणको चुनौतीको सामना हुने हुँदा यसतर्फ ध्यान जान जरूरी छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो दिपेन्द्र अवस्थी। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायणमा प्रस्तुत गरेर भानुभक्तले सबै नेपालीले पढ्न सक्ने बनाउनु भएको थियो। उहाँले लेख्नु भएको रामायण अहिले पनि नेपालीको घर घरमा स्वर लय हालेर पाठ गरिन्छ। नारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको मानिन्छ। विक्रम सम्मत 1871 असार 29 गते तनहुको चुदी रमगामा जन्मनु भएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको मानिँदै आएको छ। वधु शिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्न उत्तर, भक्त माला, राम गीता, फुटकर रचना लगायत उहाँका अन्य कृतिहरू पनि प्रसिद्ध रहेका छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभात फेरी गर्ने कार्यक्रम तय गरिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। मुलुकको श्रम तथ्याङ्क अध्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण गरिरहेको छ। कार्यालयले कुल श्रम शक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रम बजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण शुरू गरिएको जनाएको छ। मौसमी रोजगारीमा आउने उतार चढ़ाव तथा यसले पार्ने प्रभावलाई अध्ययन गर्न गत फागुनदेखि तथ्याङ्क संकलन भइरहेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षासँगै काठमाडौँका बागमती, विष्णुमती, टुकुचा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़न थालेको छ। लगातार वर्षाका कारण राजधानीका विभिन्न सड़कमा पानी जम्दा सवारी आवागमन पनि प्रभावित भएको छ। केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय देशैभर वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो। कृषि विकास निर्देशनालय सुर्खेतले 3 किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ। निर्देशनालयले हिजो एक कार्यक्रमको आयोजना गरी किसानलाई पुरस्कृत गरेको हो। कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले आर्थिक वर्ष 2082-83 को वार्षिक स्वीकृत कार्यक्रम मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कृषि र प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने किसानलाई नगद प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो। विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात जुम्लाको पातारासी गाउँपालिकाको लोठ चौरमा नेपालकै पहिलो कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ। यसबाट कर्णालीमा खेल पर्यटन प्रवर्धन गरी युवालाई खेलमा आकर्षित गर्ने र आय आर्जन वृद्धिको दीर्घकालीन लक्ष्य पनि तय गरिएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लामा लामो समयदेखि जग्गा विवादका कारण निर्माण हुन नसकेको कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण कार्य शुरू भएको छ। समुद्री सतहदेखि 2850 मिटर उचाइमा अवस्थित पातरासी गाउँपालिका वडा नम्बर 3 स्थित लोडचौरमा बन्ने उक्त आयोजना सबैको सहयोग र संघर्षपछि सफल भएकोमा खुशी साट्दै सहयोगी सबै निकायलाई पातरासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाईले धन्यवाद ज्ञापन गर्नुभएको छ। एक अर्ब लागत अनुमान गरिएको ट्रेनिङ सेन्टरमा विभिन्न 21 संरचना बन्ने भएका छन् भने लामो समयदेखि आयोजना बनेन भनेर निरन्तर ओकालत गर्दै आएको जुम्लाको संचार क्षेत्रले शिलान्यासपछि निर्माणमा हिलासुस्ती भएमा गुणस्तरीय संरचना नबनेमा सधैँ खबरदारी गर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलगाईले बताउनुभयो।
विभिन्न मिडियाहरूले यो बनेन भनेर पटक पटक भजगतै रहेको थियो। यहाँका जनप्रतिनिधिज्यूहरूले पनि अहम भूमिका खेल्नु भएको छ। पत्रकारले यो गौरवको आयोजना अलपत्र पर्यो भनेर लेख्ने थिइन नआउ।
लामो प्रयासपछि जग्गा प्राप्तिसँगै पहिलो चरणको स्रोत सुनिश्चितता भएपछि शिलान्यास गरी निर्माण कार्य अघि बढाइएको छ। ट्रेनिङ सेन्टर निर्माणले कर्णालीलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्नेसँगै उत्पादनले बजार पाउने र खेलाड़ी उत्पादनमा समेत टेवा पुग्ने विश्वास लिएको पातरासी गाउँपालिकाका अध्यक्ष पूर्ण रुद्रसिंह बोहराको भनाइ छ। जुम्लामा निर्माण हुन लागेको नेपालकै पहिलो हाई अल्टिच्युड ट्रेनिङ सेन्टरले कर्णालीको खेल पर्यटन विकास सँगै खेलकुद क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिने भएकाले निर्माण कार्य छिटो सम्पन्न गर्न पर्याप्त बजेट विनियोजनमा सरकारले विशेष ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सागर परियार। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच स्ट्रेट अफ हर्मुजलाई लिएर जारी गतिरोध उत्कर्षमा पुगेका बेला अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमणहरू शुरू गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार इरानका प्रमुख बन्दरगाह शहरहरू बन्दर अब्बास, सिरिक, जास्काका साथै क्युसिम टापुमा ठूला विस्फोटहरू भएका छन्। अमेरिकी सेनाले इरानभित्र कम्तीमा 140 लक्ष्यहरूमा आक्रमण गरेको र त्यसको जवाफमा तेहरानले बहराइन, कुवेत, ओमन, कतार र जोर्डनमा प्रतिशोधात्मक आक्रमण गरेको भोलिपल्टै यी नयाँ प्रहारहरू भएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण मानिने जलमार्ग हर्मुज व्यापारका लागि खुल्ला रहेको दावी गर्नुभएको छ। यद्यपि इरानको एसियन गल्फ स्ट्रेट अथोरिटीले भने उक्त क्षेत्रमा पूर्ण रूपमा स्थिरता र शान्ति बहाल नभएसम्म कुनै पनि किसिमका जहाजहरूलाई आवत जावतको अनुमति नदिने अडान दोहोर्याएको छ। अब आर्थिक समाचार, सुरेन्द्र मणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैदेशिक रोजगार विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने विभिन्न 159 म्यान पावर कम्पनीलाई पहिलो पटकका लागि सचेत गराउँदै कार्यवाही गरेको हो। संचालनमा रहेका 1117 इजाजत प्राप्त संस्था मध्ये 678 संस्थाले मात्रै माग गरिएको विवरण बुझाएको र त्यसमा 159 संस्थाले विभागको स्वीकृति बिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएकाले तिनलाई पहिलो पटकका लागि सचेत गराइएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने 439 म्यान पावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिइएको छ। विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानून र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कड़ा कार्यवाही गरिने चेतावनी पनि दिएको छ। गएको साता नेपालको शेयर बजार मापक नेप्से परिसूचक 2600 बिन्दुमा झरेर विगत 6 महिना यताकै न्यून बिन्दुमा पुगेको छ। नयाँ सरकार गठन र शेयर बजार मैत्री नीतिहरूको घोषणापछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो।
अब अन्य बाँकी समाचार। देशका विभिन्न जिल्लामा वर्षा, बाढ़ी र पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध रहेको र केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको जनाएको छ। कोशी प्रदेशमा भोजपुर नगरपालिका बोखिम स्थित मध्य पहाड़ी लोकमार्गमा बाढ़ीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका राजदुवाली स्थित मेची राजमार्ग भने अतिवृष्टिका कारण पूर्ण रूपमा अवरूद्ध भए पनि वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढ़ीको जोखिमका कारण बीपी राजमार्ग अन्तर्गत खुरकुट, नेपालथोक, काठमाडौँतर्फ चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै मकवानपुरको भीमफेदी स्याउरे डाँडा क्षेत्रमा कान्ति लोकपथ र सिन्धुपाल्चोकको कोदारी स्थित अरनिकु राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। गण्डकी प्रदेशमा कास्कीको मादी गाउँपालिका दुई स्थित पोखरा ताङतिङ सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ। लुम्बिनी प्रदेशमा रोल्पाको परिवर्तन गाउँपालिका एक स्थित घोराई रूकुम शहीद मार्ग, अर्घखाँचीको पाणिनी गाउँपालिका दुई स्थित सालझण्डी ढोरपाटन सड़क खण्ड तथा गुल्मीको छत्रकोट गाउँपालिका तीन स्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेका छन्। पाल्पाको तिनाउ गाउँपालिका तीन स्थित सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। अब खेल समाचार सुमिता लामाबाट।
फिफा विश्वकप 2026 को सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन्। अन्तिम चारमा पुग्नेमा साबिक विजेता अर्जेन्टिना सँगै साबिक उपविजेता फ्रान्स, इंग्ल्याण्ड र स्पेन रहेको छ। यी चारवटै टोली फिफा वरियताको पनि शीर्ष चारमा रहेका छन्।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई, कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थान मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना पनि रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थान तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:08 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछाने बीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा छलफल। आत्मदाहको प्रयासका क्रममा निधन भएका मुगुका गणेश नेपालीको घटनाको विषयलाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्षबीच 9 बुँदे सहमति। आवश्यक प्रक्रिया पूरा गरेर सुकुमवासीलाई लाल पूर्जा उपलब्ध गराउने सम्बन्धित विभागीय मन्त्रीहरूको प्रतिबद्धता। खाल्डोमा जमेको पानीमा डुबेर सिराहा जिल्लामा एकै परिवारका 3 जना बाल बालिकाको मृत्यु। र हर्मुज जलमार्गको विषयमा अमेरिका र इरान बीचको गतिरोध उत्कर्षमा इरानका प्रमुख शहरहरूमा अमेरिकाद्वारा हवाई आक्रमण। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।